Iran Radio Podcast.
ایک دن ایک بھیڑیے نے شیر کی کھال پہنی اور وہ ایک ایسے علاقے میں پہنچا جس پر بھالوؤں نے قبضہ کر رکھا تھا۔ اہنکاری بھالو بھیڑیے سے لڑائی کے لیے تیار ہو گئے۔ دوستو، دنیا کے اتہاس پر پوڈ کاسٹ کا یہ 41واں ایپیسوڈ ہے۔ ایران ریڈیو سے میں ہوں احمد عباس، آپ سبھی کو میرا سلام۔ تو ہم ایک کہانی سنا رہے تھے کہ اہنکاری بھالو بھیڑیے سے لڑائی کے لیے تیار ہو گئے، لیکن آخر میں بھیڑیے نے طوطوں کے علاقے کو بھالوؤں سے آزاد کرا لیا اور خود اس پر نینترن کر لیا۔ اب بھیڑیوں نے اس علاقے کی سرکشا کی ذمہ داری سنبھال لی اور اس کے لیے پڑوسیوں پر ورچسو جمانے کی یوجنا بنائی۔ لیکن یہاں ایک سمسیا یہ تھی کہ طوطوں کا یہ علاقہ شیروں کے علاقے سے لگا ہوا تھا، ان میں شیروں سے روبرو ہونے کی طاقت نہیں تھی۔ اس لیے انہوں نے کنگ لائن سے بات چیت کا فیصلہ کیا اور اس پر قابو پانے کے لیے سازش تیار کی۔ پچھلے کچھ سمے سے ایک بڑے سے بھورے بھالو نے شیروں کے علاقے میں گھسپیٹھ کر رکھی تھی، لیکن کنگ لائن کو طوطوں کے علاقے میں گھٹنے والے گھٹنا کرموں کی جانکاری نہیں تھی۔ بڑے سے بھورے بھالو نے شیروں کے علاقے کے ایک بڑے بھاگ پر قبضہ کر لیا۔ ادھر لالچی بھیڑیے بھی چاہتے تھے کہ طوطوں کے پڑوس کے علاقے کے ایک بھاگ پر ان کا قبضہ رہے۔ انہوں نے پھر سے شیر کی کھال پہنی اور شیروں کے علاقے میں جاسوسی اور توڑ پھوڑ شروع کر دی۔ ایران کے قاجاریوں کے شاسن کی شروعات کے ساتھ ہی، یعنی 19ویں صدی کے آخر میں انگریزوں نے بھارت پر قبضہ پورا کر لیا تھا۔ اب مدھیہ ایشیائی دیش اور وشیش کر بھارت کا پڑوسی دیش ایران اور ان کے لیے کافی مہتوپورن ہو گیا تھا۔ انگریزوں کی رکشاتمک نیتی یہ تھی کہ بھارت سے ملنے والے سبھی چھوٹے بڑے راستوں پر ان کا نینترن ہونا چاہیے۔ روس کے مقابلے میں ایرانی سینا کی ہار اور دو مہتوپورن اتری علاقوں کے الگ ہونے کے بعد دیش میں روسیوں کا پربھاؤ ہر دن بڑھتا جا رہا تھا۔ انگریزوں کو چنتا تھی کہ کہیں روسی ایران کے راستے سے بھارت کا رخ نہ کر لیں اور اسے ان کے چنگوں سے نہ چھین لیں، اس لیے وہ لوگوں کو جاسوسی اور اپنی سیوا کے لیے ہر طریقے کا استعمال کرتے تھے۔ ان کے لیے فرق نہیں پڑتا تھا کہ ان کی سیوا اور جاسوسی کرنے والے برٹش ہیں، بھارتیہ یا ایرانی۔ انہیں دنوں کی بات ہے کہ ایک انگریز افسر کیپٹن آرتھر کینلی نے ویاپاریوں کا روپ دھارن کیا اور ایک بھارتیہ کے ساتھ، کہ جس کا نام سید کرامت علی تھا اور اس نے سر پر ایک ہری دستار پہن رکھی تھی، ایران کے ترکون قبیلوں کے پاس پہنچا۔ انہوں نے دعویٰ کیا کہ وہ کپڑے کے ویاپار کے لیے نکلے ہیں، لیکن انہیں اس علاقے سے جانے کی کوئی جلدی نہیں تھی۔ وہ ترکمنوں کے ایک گٹ سے ملنے کے بعد دوسرے گٹ سے ملاقات کے لیے نکل جاتے تھے۔ وہ جس گٹ کے پاس بھی جاتے تھے اس سے آگرہ کرتے تھے کہ روس کے ہاتھوں ایران کی بھاری ہار کا جو حال انہوں نے دیکھا ہے اسے بیان کریں۔ سید کرامت علی کا زور اس بات پر رہتا تھا کہ ایرانی سینا بہت کمزور ہو چکی ہے اور اگر کوئی ایران کے کسی کونے سے آزادی اور الگ ہونے کے لیے اٹھ کھڑا ہوگا تو یقینی طور پر اسے سفلتا ملے گی۔ دراصل کینلی برٹش راجدوت کا جاسوس تھا اور اسے ذمہ داری دی گئی تھی کہ ترکمنوں اور افغانوں کے بیچ ایران کی ہار اور اس کی سینا کی کمزوری کو بڑھ چڑھ کر پیش کرے اور انہیں الگ ہونے کے لیے پروتساہت کرے۔ کیپٹن کینلی جب پوری طرح آشوست ہو گیا کہ ترکمنوں تک اس نے اپنا سندیش پہنچا دیا ہے تو اس نے ہیرات کا رخ کیا۔ ہیرات میں بھی اس نے ایرانی یوراج عباس مرزا کی ہار کے خوب قصے سنائے، جس سے افغان حیرت میں پڑ جاتے تھے۔ انہیں یقین نہیں ہوتا تھا کہ ایرانی سینا روسی سینا سے ہار سکتی تھی، اس لیے کینلی کو افغانوں کو یہ سمجھانے میں بہت مشکل ہوتی تھی کہ ایران ہار چکا ہے اور اب اس کے پاس بہت طاقتور سینا نہیں ہے۔ کینلی ہیرات میں روسی جاسوسوں کی کھوج میں بھی تھا، اسے پتا تھا کہ وہ بھی بھیس بدل کر افغانستان کے شہروں میں سکری ہیں۔ उसका मानना था कि इन इलाकों में रूसियों और अंग्रेज़ों के बीच कड़ी प्रतिस्पर्धा है, क्योंकि दोनों ही यहाँ अहम भूमिका निभाना चाहते हैं। भारत पर इंग्लैंड की पकड़ मजबूत बनाने के लिए उन्हें ईरान और भारत के बीच एक ऐसे देश के गठन की ज़रूरत थी जो पूरी तरह इंग्लैंड का वफादार हो और रूसियों की प्रगति को रोक सके। अफगानिस्तान के रूप में उन्हें इस देश की तस्वीर दिखाई दे रही थी। अंग्रेज़ अफगानों को ईरान के खिलाफ विद्रोह के लिए उकसाते थे और उन्हें समर्थन का भरोसा दिलाते थे। इन्हीं वादों के कारण हेरात के गवर्नर ने ईरान की हुकूमत को टैक्स देने से इनकार कर दिया। हेरात के गवर्नर की बगावत की खबर सुनकर फतेह अली शाह ने अब्बास मिर्ज़ा को एक बड़ी फ़ौज के साथ हेरात की ओर रवाना कर दिया। अब्बास मिर्ज़ा ने शहर के बाहर हेरात के गवर्नर की 5,000 की फ़ौज को पराजित कर दिया और शहर की घेराबंदी कर ली, लेकिन रहस्यमय तरीके से उसकी मौत हो गई और हेरात के गवर्नर को बगावत जारी रखने का मौका मिल गया। भारत का पंजाब प्रांत सिर्फ एक ऐसा इलाका था जिस पर उस वक्त तक अंग्रेज़ों का कब्ज़ा नहीं हुआ था। अंग्रेज़ पंजाब पर कब्ज़ा करने के लिए योजनाएं बना रहे थे। इसके लिए उन्होंने पंजाब का पूरा नक्शा तैयार किया। ब्रिटिश जासूस अलेक्जेंडर बोरेंस को इस नक्शे को तैयार करने की जिम्मेदारी सौंपी गई, लेकिन उसके लिए कैसे संभव था कि पंजाब के हर इलाके का जाकर नक्शा तैयार करे और किसी को शक भी ना हो। उसने सुन रखा था कि पंजाब के शासक को नस्लदार और सुंदर घोड़े बहुत पसंद हैं और उसने अपने महल में उनका कलेक्शन जमा कर रखा था। उसने भी 7 नस्ली और सुंदर घोड़े पंजाब के शासक को उपहार में देने का मन बनाया। बोरेंस इस यात्रा के दौरान इन घोड़ों के साथ बहुत ही धैर्य से पंजाब के एक एक चप्पे का नक्शा बनाता रहा और यात्रा के अंत में पंजाब के शासक के पास पहुंचा। इस दौरान उसने सिंध नदी के किनारे एक बूढ़े को नमाज पढ़ते हुए देखा। बूढ़े शख्स ने नमाज के बाद उसकी ओर देखा और उसकी दिल की गहराइयों से एक आह निकली। उसने कहा, हे खुदा, अब सिंध नदी पर भी अंग्रेज़ों की निगाह पड़ गई है, भारत का ये हिस्सा भी अब हाथ से निकल जाएगा। इस बूढ़े शख्स ने बोरेंस की असली नीयत को भांप लिया था, लेकिन पंजाब के शासक की नज़र सिर्फ सुंदर घोड़ों पर गई और वो इस जासूस के असली इरादे को नहीं भांप सके। उसके बाद बोरेंस ने अफगानिस्तान का रुख किया। इस यात्रा में उसने अपने असली इरादों को छिपाते हुए काबुल के शासक के साथ एक व्यापारिक समझौता किया और अपने पहले 10 दिन की रिपोर्ट दिल्ली रवाना कर दी। उसने काबुल, कंधार और हेरात के गवर्नरों को ईरान के खिलाफ विद्रोह करने के लिए उकसाया और उन्हें आश्वासन दिया कि ईरान के हमलों के मुकाबले में उनकी मदद की जाएगी। हेरात के शासकों ने बोरेंस के वादों पर यकीन करके अपनी सेना के साथ ईरान के दक्षिणी भाग सिस्तान की ओर प्रगति शुरू कर दी। उसने वहाँ कई लोगों का नरसंहार किया और कई को कैदी बनाकर मध्य एशियाई देशों के बाजारों में बेचने के लिए भेज दिया। हेरात के शासक के बगावत की खबर सुनकर इस बार खुद चौथे काजारी शासक मोहम्मद शाह ने 10,000 सैनिकों के साथ हेरात का रुख किया। जैसे ही ईरानी सेना नज़दीक पहुंची, ब्रिटिश सेना के तोपखाने के अधिकारी कैप्टन एल्ड्रेड पोटिंगर हेरात पहुंचे और हेरात महल की रक्षा की कमान संभाल ली। पोटिंगर ने शहर के बाहर सभी अनाज के खेतों को आग लगा देने का आदेश दिया। लोगों ने पेड़ों को उखाड़ फेंका और चरागाहों को जलाकर राख कर दिया ताकि ईरानी सैनिकों और उनके घोड़ों को खाने के लिए कुछ ना मिले। पोटिंगर ने अफगानों से वादा किया कि इंग्लैंड से एक बड़ा तोपखाना और बड़ी संख्या में ब्रिटिश सैनिक शीघ्र ही उनकी सहायता के लिए हेरात पहुँचने वाले हैं। उसने ये वादे इतनी गंभीरता और उत्साह के साथ किए कि अफगानों को पूरा यकीन हो गया कि वे जल्द ही न केवल ईरानी सेना को हेरात के आसपास से खदेड़ देंगे बल्कि ब्रिटिश सेना के साथ मिलकर ईरान की राजधानी को भी लूट लेंगे। लेकिन बहुत जल्द ईरानी सैनिकों ने शहर की रक्षा पंक्ति को ध्वस्त कर दिया और हेरात पतन की कगार पर पहुंच गया। जब जंग सबसे नाजुक मोड़ पर थी तो ब्रिटिश राजदूत ने ईरानी शाह से अनुरोध किया कि वो शहर में जाकर अधिक रक्तपात को रोकने के लिए गवर्नर को आत्मसमर्पण के लिए राजी करने की कोशिश करेगा। शाह ने विरोध नहीं किया, जिसके बाद ब्रिटिश राजदूत ने हेरात में प्रवेश करके वहाँ के लोगों को कड़े प्रतिरोध के लिए प्रेरित किया। राजदूत ने अफगानों से कहा कि उसने ब्रिटिश सैन्य सहायता लाने के लिए अपने एक सलाहकार को भारत भेजा है। राजदूत की बातों ने अफगानों में जोश भर दिया और जीत की आशा उनके दिलों में फिर से जिंदा हो गई। राजदूत के पहुंचने से ठीक पहले हेरात के गवर्नर ने आत्मसमर्पण का इरादा कर लिया था। ब्रिटिश राजदूत अफगानों से मुलाकात के बाद ईरान के शाह के पास वापस लौट आया और उसने कहा, मैं इन लोगों से थक चुका हूँ, ये कोई बात सुनने वाले नहीं है और लड़ाई से पीछे हटने वाले नहीं हैं। انگریزوں کی چالوں کی وجہ سے محمد شاہ اور ہرات کے گورنر کامران مرزا کے بیچ کئی سال تک یدھ چلتا رہا۔ 1253 ہجری کے انت میں برٹش راجدوت نے یدھ کو سماپت کرنے کے لیے ایک نیا پرستاؤ رکھا۔ حالانکہ محمد شاہ نے پرستاؤ کو سویکار کرنے کے لیے یہ شرط رکھ دی کہ برٹین ایران کو سہایتا کے روپ میں کچھ دھن راشی دے گا۔ برٹش راجدوت نے اس پرستاؤ کو اسویکار کر دیا اور شاہ نے انگلینڈ کو سندیش بھیجا کہ راجدوت کی کارواہی آنترک معاملوں میں ہستکشیپ اور ایران کی سوتنتر راجشاہی کے ادھیکاروں کا الگھن ہے۔ اس کے بعد محمد شاہ نے ہرات پر پھر سے حملہ کیا اور بھاری نقصان اٹھانے کے باوجود شہر میں پرویش کیا۔ اس بیچ شاہ کو خبر ملی کہ برٹش یدھ پوتوں نے خارک دویپ پر قبضہ کر لیا ہے اور وہ بوشہر کی اور بڑھ رہے ہیں۔ محمد شاہ کو روسی مدد کی کوئی امید نہیں تھی اور وہ اکیلے انگریزوں سے لڑنے میں اسمر تھا، اس لیے اس نے ہرات پر قبضہ کرنے کا پریاس چھوڑ دیا۔ اس ہار نے شاہ کے دل پر ایسا گھاؤ چھوڑا کہ جو مرتے دم تک نہیں بھر سکا۔ محمد شاہ کے بعد جب محمد تقی فرحانی یا امیر کبیر نے پردھان منتری پد سنبھالا تو انہوں نے ہرات پر ایرانی شاسن استھاپت کرنے کا درڑھ نشچے کیا۔ اس لکش کو پراپت کرنے کے لیے انہوں نے یدھ نہیں بلکہ رڑنیتی کو سمادھان بنایا۔ انہوں نے بدھیمانی سے پورے ہرات کو راجنیتک روپ سے ایرانی شاسن کے ادھین کر لیا اور وہاں ہتھیار اور گولہ بارود پہنچایا۔ امیر کبیر کو پد سنبھالے ہوئے صرف ایک مہینہ ہی بیتا تھا کہ شاہ نے ہرات کے گورنر کو ایک پتر لکھ کر اسے بہت ہی سمان سے سمبودھت کیا اور لکھا، دارالسلام ہرات کے شاسک کی یوگیتا، ساہس اور کشمتا پر ہمیں پورا وشواس ہے۔ ہرات کے شاسک نے بھی سوئم کو ایرانی شاسن کا وفادار بتایا اور شاہ کے نام سے سکے ڈھالے۔ دشمنوں کی سازشوں کے کارن امیر کبیر کے قتل کے بعد مرزا آغا خان نوری نے وزیر اعظم کا پد سنبھالا۔ وہ امیر کبیر کے وپریت برٹش نیتیوں کے کٹر سمرتھک تھے، اسی لیے ان کے دور میں ایران میں برٹین کے ہتوں کا خوب خیال رکھا گیا۔ 1369 ہجری میں آغا خان نوری نے انگریزوں کے ساتھ ایک سمجھوتے میں اس بات کو سویکار کر لیا کہ ہرات کے آنترک معاملوں میں ایران کوئی ہستکشیپ نہیں کرے گا اور اس پر اپنی سمپربھتا کا بھی دعویٰ نہیں کرے گا۔ اس کے باوجود امیر کبیر کے دور میں ہوئے سمجھوتوں کا سمان کرتے ہوئے ہرات کے شاسکوں نے ایرانی شاسن کی وفاداری کا اعلان کیا۔ انگریز افغانوں اور ایرانیوں کے بیچ پھوٹ ڈالنے سے نراش ہو چکے تھے، اس لیے انہوں نے نئی سازش رچی اور اس بار کابل کے شاسک کو ہرات پر چڑھائی کے لیے راضی کر لیا۔ ایران نے افغان شاسکوں کے بیچ سنگھرش کا فائدہ اٹھایا اور ہرات پر نینترن کر لیا۔ جس سمے ہرات میں ایرانی سینا پرگتی کر رہی تھی، اسی سمے برٹین کی نو سینا نے دکشنی ایران میں یدھ کی گھوشنا کر دی۔ اس حملے کے لیے ایران تیار نہیں تھا، اس لیے وہ اس حملے کا مقابلہ نہیں کر سکتا تھا۔ انگریزوں کے وفادار مرزا آغا خان نوری نے انگریز ادھیکاریوں کے ساتھ ہرات کے بارے میں وارتا کے لیے اپنا ایک پرتنیدھی بھیجا۔ اس پرتنیدھی کو شانتی سمجھوتے پر ہستاکشر کے لیے پورن ادھیکار دیا گیا تھا۔ یہ شانتی سمجھوتا پیرس میں ہوا۔ پیرس سمجھوتے کے بعد ایران نے اپنی سینا کو ہرات سے نکال لیا اور افغانستان پر اپنی سمپربھتا کا دعویٰ چھوڑ دیا اور افغانستان کو ایک سوتنتر دیش کے روپ میں مانیتا دے دی۔ دوستو، یہ پوڈ کاسٹ ایران ریڈیو دوارا تیار کیا گیا تھا، اور اگر آپ اور بھی وشیوں پر دلچسپ پوڈ کاسٹ سننا چاہتے ہیں تو ہماری ویب سائٹ ایران ریڈیو .ir/hi کو وزٹ کر سکتے ہیں۔